மசங்கை உற்பத்தி சத்ர அத்தியாயப்பட்டவனால உற்பத்திக்கு சத்ர அத்தியாயம் சாராய் துவாரா இசாக்கு ஜன்ம ஹுனேச்ச பன்னே பரமேஸ்வரக்கு யோஜனா பண்ண லாகிரகேச ர பைல சாய் ஹாமிலே சாய் உற்பத்தி சோரக்கு 15 र 16 पनि ती अन्तिम दुई पदहरू पनि हामी पढ्दाखेरि राम्रो हुन्छ. उत्पत्ति 15 र 16 र पहिला चाहिँ हामी प्रार्थना गरौँ. हामीलाई सहायता गर्नुहोस् हाम्रो परमेश्वर पिता, तपाईँको वचनमा हामी यीशु देख्न चाहन्छौँ, तपाईँलाई देख्न चाहन्छौँ, तपाईँलाई चिन्न जान्न, तपाईँलाई प्रेम गर्न, तपाईँको डर मान्न, तपाईँको सेवा गर्न अनि पुरा हृदयले भरोसा गर्दै अगाडि बढ्न चाहन्छौँ. हाम्रो हृदयहरूमा काम गरिदिनुहोस्, धन्यवाद छ. एक एकलाई सहायता गरिदिनुहोस् प्रभु येशूको नाममा. अनि किन परमेश्वरले ढिलो गर्नुभएको जस्तो गर्नुहुन्छ भन्ने यहाँ कुरो छ. किनभने हेर्नुहोस् त, उत्पत्ति 16:15-16 पढ्छौँ पहिला. अनि हागारले अब्राहमका निम्ति एउटा छोरा जन्माए. अनि अब्राहमले हागारले जन्माएको आफ्नो छोराको नाम इस्माएल राखे. अनि हागारले अब्राहमका निम्ति इस्माएल जन्माउँदा अब्राहम 86 वर्षका भएका थिए. 17:1 अनि जब अब्राहम 99 वर्षका भए, तब परमप्रभु अब्राहमका देखा पर्नुभयो र उनलाई भन्नुभयो, सर्वशक्तिमान परमेश्वर म नै हुँ, मेरो उपस्थितिमा हिँड र सिद्ध हो, अनि मेरो र तिम्रो बिचमा म मेरो वाचा बाँध्नेछु, अनि तिमीलाई अत्यन्तै बढाउनेछु. अनि अब्राहम भूमिमा मुख टेकाएर घोप्टो परे. तब परमेश्वर उनीसित यसो भन्दै बोल्नुभयो, म चाहिँ हेर, मेरो वाचा तिमीसित छ, अनि तिमी अनेकौँ जातिहरूका पिता हुनेछौ. अनि अब उसो तिम्रो नाम अब्राहम भनिने छैन, तर तिम्रो नाम अब्राहम हुनेछ, किनकि मैले तिमीलाई धेरै जातिहरूका पिता तुल्याएको छु, अनि म तिमीलाई अत्यन्तै फलदार बनाउनेछु र तिमीबाट जातिहरू बनाउनेछु, अनि तिमीबाट राजाहरू निस्कनेछन्, अनि म तिम्रा र तिमी पछि तिम्रो वंशका परमेश्वर हुनेछु, भनी मेरो र तिम्रो साथी तिमी पछि तिम्रो वंशको बिचमा उनीहरूका पुस्ता पुस्ता अनुसार म मेरो वाचा अनन्त वाचाको रूपमा स्थापित गर्नेछु, अनि म तिमीलाई र तिमी पछि तिम्रो वंशलाई यो सारा कनान देश, जहाँ तिमी परदेशी भएर बस्छौ, अनन्त हकको सम्पत्तिको रूपमा दिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु. अनि परमेश्वरले अब्राहमलाई भन्नुभयो, यसैले तिमीले र तिमी पछि तिम्रो वंशले तिनीहरूका पुस्ता पुस्तामा मेरो वाचा पालन गर्नु, मेरो र तिम्रो साथी तिमी पछि तिम्रो वंशको बिचमा बाँधिएको तिमीहरूले पालन गर्नुपर्ने मेरो वाचा यही हो. तिमीहरूको बिचमा हरेक नर को खतना हुनुपर्छ, अनि तिमीहरूले आफ्नो खलडीको मासुको खतना गर्नु, अनि यो चाहिँ मेरो र तिमीहरूको बिचमा बाँधिएको बाचाको चिन्ह हुनेछ. अनि तिमीहरूका पुस्ता पुस्तामा तिमीहरूको बिचमा हरेक नर जो 8 दिनको भएको हुन्छ, उसको खतना गरियोस्, चाहे त्यो घरमा जन्मेको होस्, चाहे कुनै परदेशीबाट पैसाले किनिएको होस्, जो तिमीहरूको वंश होइन, जो तिम्रो घरमा जन्मेको छ र जो तिम्रो पैसाले किनिएको छ, उसको खतना हुनै पर्छ. अनि सदा रहिरहने वाचाको रूपमा मेरो वाचाको चिन्ह तिमीहरूको शरीरमा रहनेछ. अनि खतना नगरिएको नर जसको खल्डीको मासुको खतना भएको छैन, त्यो व्यक्ति चाहिँ आफ्ना जनहरूको बिचबाट नाश गरियोस्, त्यसले मेरो वाचा भङ्ग गरेको छ. 15. अनि परमेश्वरले अब्राहमलाई भन्नुभयो, तिम्री पत्नी साराईको विषयमा तिमीले तिनलाई सारै भनेर नबोलाउन, तर तिनको नाम सारा हुनेछ। अनि म तिनलाई आशिष दिनेछु र तिनीबाट तिमीलाई एउटा छोरा दिनेछु। म उनलाई आशिष दिनेछु र तिनी जाति जातिका माता हुनेछन्, तिनीबाट जाति जातिका राजाहरू हुनेछन्। सत्रप तब अब्राम भुइँमा मुख टेकाएर घोप्टो परे र हाँसे। अनि उनले मनमा भने, के 100 वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? अनि के 90 वर्ष पुगेकी साराले सन्तान जन्माउलिन् र? 18 पनि। अनि अब्राहमले परमेश्वरलाई भने, इस्माएल तपाईँको सामु बाँचे त? 19 पनि। अनि परमेश्वरले भन्नुभयो, तिम्री पत्नी साराले तिम्रा निम्ति साँच्चै एउटा छोरा जन्माउने छिन्, अनि तिमीले उसको नाम इसहाक राख्नु, अनि म उसित र उसको पछि उसका वंशसित आफ्नो वाचा अनन्त वाचाको रूपमा स्थापित गर्नेछु। अनि इस्माएलको विषयमा चाहिँ मैले तिम्रो प्रार्थना सुनेको छु, हेर मैले त्यसलाई आशिष दिएको छु, अनि म त्यसलाई फलदार बनाउनेछु र त्यसलाई सङ्ख्यामा अत्यन्तै बढाउनेछु, अनि त्यसले 12 शासकहरूलाई जन्माउनेछ, अनि म त्यसलाई एउटा ठुलो जाति तुल्याउनेछु। तर मेरो वाचा चाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले अर्को साल यही समयमा तिम्रा निम्ति जन्माउनेछ। 22 भयो। अनि उहाँले उनीसित कुरा गरिसिद्ध्याउनु भयो, अनि परमेश्वर अब्राहम कहाँबाट जानुभयो। तब अब्राहमले आफ्नो छोरा इस्माएललाई अनि आफ्नो घरमा जन्मेका सबैलाई र आफ्नो पैसाले किनिएका सबैलाई, अब्राहमको घरका मानिसहरूमध्ये हरेक पुरुषलाई लिए र त्यही दिन परमेश्वरलाई भन्नुभए अनुसार उनले तिनीहरूको खल्दीको मासुको खतना गरे। अनि अब्राहमको खल्दीको मासुको खतना हुँदा उनी 900 वर्षका थिए, अनि उनको छोरा इस्माएल चाहिँ त्यसको खल्दीको मासुको खतना हुँदा 13 वर्षको थियो। त्यही दिनमा अब्राहम र उनको छोरा इस्माएलको खतना भयो, अनि उनको साथमा उनको घरका सबै पुरुषहरूको घरमा जन्मेको र परदेशीबाट पैसाले किनिएको हरेकको खतना भयो। अनि अब 18 अध्याय पनि हामी 1-15 पदसम्म पढ्नेछौँ। अनि मम्रेका फलाटका रुखहरू मेर परमप्रभु अब्राहमका देखा पर्नुभयो, अनि उनी दिनको गर्मीमा पालको ढोकामा बसिरहेका थिए। अनि उनले आफ्ना आँखा उठाएर हेरे, अनि हेर 3 जना मानिसहरू उनको सामु उभिरहनु भएको थियो। अनि जब उनले उहाँहरूलाई देखे तब उनी पालको ढोकाबाट उनीहरूलाई भेट्न दौडे अनि भुइँमा खोप्टो परे र भने, मेरा प्रभु, मैले तपाईँको दृष्टिमा कृपा पाएको छु भने म बिन्ती गर्दछु आफ्नो दास कहाँबाट नजानुहोस्, म तपाईँहरूलाई बिन्ती गर्दछु अलिकति पानी ल्याइयोस् र तपाईँहरू आफ्ना पाल धुनुहोस् र यस रुखमुनि विश्राम गर्नुहोस्, अनि म 1 ग्रास रोटी लिएर आउनेछु र तपाईँहरूले आफ्ना हृदयहरू तृप्त पार्नुहोस्, त्यसपछि तपाईँहरू अघि बढ्नुहोस् किनकि यसैका निम्ति तपाईँहरू आफ्ना दासमा आउनुभएको हो। तब उहाँहरूले भन्नुभयो, जस्तो तिमीले भनेका छौ त्यस्तै गर। अनि अब्राहम हतार हतार गर्दै पालभित्र सारकमा गएर भने, झट्टै 3 माना मैदा तयार पारेर मुछ र रोटी बना। अनि अब्राहम चाहिँ गाईबस्तुको बथानतिर दौडे अनि एउटा कलिलो र राम्रो बाक्सो ल्याएर एउटा युवकलाई दिए अनि त्यसलाई तयार पार्न त्यसले हतार गरे। अनि उनी दही दुध र आफैले तयार पारेको त्यो बाछा लिएर गए र उहाँहरूका अघिल्तिर टक्राइदिए। अनि उनी चाहिँ उहाँहरूकै छेउमा रुखमुनि उभिरहे अनि उहाँहरूले खानुभयो। 9 पद। अनि उहाँहरूले उनलाई भन्नुभयो, तिम्री पत्नी सारा कहाँ छिन्? अनि उनले भने, हेर्नुहोस्, तिनी पालभित्र छिन्। अनि उहाँले भन्नुभयो, निश्चय म जीवनको समय अनुसार तिमी कहाँ फर्कनेछु अनि हेर तिम्री पत्नी साराको एउटा छोरा हुनेछ। अनि सारा उनको पछितिर भएको बालको ढोकामा कुरा सुनिरहेकी थिए। अनि अब्राहम र सारा बुढाबुढी भइसकेका थिए, उनीहरूको उमेर धेरै ढल्किसकेको थियो, साराको मासिक धर्म बन्द भइसकेको थियो। यसैले सारा यसो भन्दै मन मनमा हाँसिन्, म बुढी भइसकेको छु, मेरा प्रभु पनि वृद्ध भइसक्नु भएको छ, तब के यो सुख पाउँदा र हेरौँ। अनि परम प्रभुले अब्राहमलाई भन्नुभयो, यति बुढी भएर पनि के म साँच्चै जन्माउन सकुँली भन्दै सारा किन हाँसिन्? के परम प्रभुका निम्ति कुनै कुरा कठिन छ र? जीवनको समयअनुसार म तोकिएको समयमा तिमी कहाँ फर्कनेछु र साराको एउटा छोरा हुनेछ। 15 पद, तब साराले म हाँसिन भन्दै इन्कार गरे, किनकि तिनी डराएकी थिइन्। तब उहाँले भन्नुभयो, अह तिमी हाँसेकी थियौ। यहाँसम्म पवित्र शास्त्रको वचन पढेर राख्नुभयो। परम प्रभुले उहाँको वचनमा आशिष दिनुभएको छ। यी दुई अध्यायहरूमा परमेश्वर दुई पटक अब्राहमका देखा पर्नुभएको हामीले देख्छौँ। एकचोटि अब्राहम एक्लै छन्, दोस्रो पटक चाहिँ परमेश्वर अब्राहमका एउटा मानव शरीरकै रूपमा देखा पर्नुहुन्छ। साथमा दुईजना अरू स्वर्गदूतहरू पनि, जो पनि मानव रूपमै देखा परेका छन्। यो दोस्रो पटक चाहिँ सारा पनि त्यहाँ छ पालभित्र। यो आउनुहुने को हुनुहुन्छ? यो आउनुहुने व्यक्ति चाहिँ पूर्व देहधारी ख्रिस्ट हुनुहुन्छ, अर्थात् बेतलहेममा मरियमको कोखबाट कन्याबाट जन्मिनु हुनुभन्दा पनि अगाडि 2000 वर्ष अझ अगाडि, आजभन्दा 4000 वर्ष अगाडि येशु ख्रिस्ट परमेश्वरको पुत्र चाहिँ मानव रूपमा देखा पर्नुभयो, एउटा अस्थायी शरीर लिएर। बुझ्नुहुन्छ है, प्रभु येशु ख्रिस्ट पुरानो नियम चाहिँ एउटा अस्थायी मानव शरीरै लिएर पटक पटक देखा पर्नुहुन्थ्यो। सायद आदम कहाँ पनि त्यसरी नै देखा पर्नुहुन्थ्यो, बगैँचामा दिनको शीतलमा कुरा गर्नका लागि। अनि अरू बेला पनि उहाँ परमप्रभुको दूत भन्ने नामले देखा पर्नुहुन्छ, र यहाँ चाहिँ पनि उहाँ चाहिँ अनन्तको वचन, जो पितासँग हुनुहुन्थ्यो, जो सुरुदेखि हुनुहुन्थ्यो, जो वचन परमेश्वर नै हुनुहुन्छ, उहाँ चाहिँ यहाँ देखा पर्नुभएको छ। अनि यो 17 अध्यायमा चाहिँ परमेश्वरले अब्राहमलाई घोषणा गर्नुहुन्छ कि तिम्रो पत्नी साराले तिमीबाट एउटा छोरा जन्माउनेछ, अनि उनीहरूले त्यो छोराको नाम राख्नुपर्छ इसहाक। इसहाक भन्ने शब्दको अर्थ हो हाँसो। उनीहरूले हागारबाट चाहिँ इस्माएल त जन्माइसकेका थिए, तर परमेश्वरले के भन्नुहुन्छ भने मेरो प्रतिज्ञा पुरा गर्ने चाहिँ इस्माएलद्वारा होइन तर इसहाकद्वारा हो। मेरो योजनाहरू मैले जे पुरा गर्न चाहिरहेको छु म चाहिँ इसहाकद्वारा पुरा गर्नेछु। मैले जुन धेरै अगाडि प्रतिज्ञा गरेँ स्त्रीको सन्तान आदम हवालाई, अनि पछि तिमीलाई अब्राहम प्रतिज्ञा गरेँ तिमीबाट एउटा ठुलो जाति बनाउनेछु, एउटा भूमि दिनेछु र आशिष दिनेछु, र सारा संसारका सबै वंशहरू चाहिँ तिमीमा आशिषित हुनेछ भन्ने मेरो प्रतिज्ञा चाहिँ इस्माएलद्वारा होइन इसहाकद्वारा पुरा गर्नेछु। अब हामीलाई थाहा छ कि त्यो जाति जो खडा हुनेवाला थियो इसहाकबाट, त्यो जाति हो इजरायल जाति। अनि जुन वंशबाट सारा संसारलाई आशिष दिने चाहिँ त्यो वंश को हुनुहुन्छ भने येशु ख्रिस्ट हुनुहुन्छ। ख्रिस्ट येशुमा नै संसारका सबै जातिहरूले, सबै परिवार र कुलहरूले चाहिँ मुक्तिको आशिष पाउनेछन्। र पाइरहेका छन्। मैले पनि पाएँ, तपाईँजना कतिले पाउनुभएको छ। अनि ख्रीष्ट इस्माएलद्वारा होइन तर इसहाकद्वारा आउनुहुनेछ भनेर अब्राहमसित यहाँ चाहिँ सत्रौँ अध्यायमा कुरा गरिदिनुहुन्छ। अनि यस अध्यायमा चाहिँ परमेश्वरले यो आफ्नो वाचा अथवा यो करारको एउटा चिन्ह हुनेछ भन्नुभयो, जुन चाहिँ तिमीहरूको पुस्तो पुस्तासम्म चाहिँ यो शरीरमै यो चिन्ह हुनुपर्नेछ। हरेक नरको खलडीको मासुको खतना हुनुपर्नेछ। आठ दिनको बालक हुँदा नै एउटा सानो अपरेसन गर्नुपर्नेछ तिमीहरूले, अनि त्यो चिन्ह चाहिँ तिमी र मेरो र म र तिमी र सारा यो चुनिएको जातिसितको बाछाको चिन्ह हो। त्यसलाई कसरी सोच्न सकिन्छ भने बत्तिसमा जस्तोसँग हामीले तुलना गर्न सक्छौँ। यो चाहिँ बाहिरी एउटा चिन्ह हो, एउटा तस्विर हो, एउटा चाहिँ बाहिरी चिन्ह हो। के को चिन्ह हो भने भित्रको वास्तविकताको चिन्ह हो। अनि भित्री वास्तविकता छैन भने बाहिरको चिन्हको कुनै अर्थ हुँदैन। जस्तो कि तपाईँ हिँड्दै गर्दाखेरि चाहिँ सुन्दर मोमोको चित्र देख्नुभयो, तपाईँलाई भोक लागिरहेको छ, आहा है, अनि आहा भन्दै तपाईँ अघाउनुहुन्छ र म त अघाउँदिनँ त्यसरी। त्यो बाहिरी चित्रको वास्तविकताको स्वाद पाउनुपर्छ। अनि मैले हिजो ल्याएको थिएँ एउटा बट्टा, मेरो त्यहाँ झोलामा छ, ल्याइदिनु एक्चुली झोलै ल्याइदिनुहोस् न। बत्तिसमाको कुरा गर्दै थिएँ अनि हिजो, अनि आज बत्तिसमाको कार्य पनि भयो, धेरै धन्यवाद। अनि यो बट्टा यदि यस बट्टाभित्र त्यो केक बनाउने बेकिङ पाउडर छैन भने यो रित्तो छ अरे, मानव भित्र केही छैन, हावा मात्र छ, तर मैले चाहिँ यो बेकिङ पाउडरको र अझ मुखमा रस आउने यस्तो केकहरूको चित्र यहाँ टाँसिदिएर, यो बाहिरी चिन्ह चाहिँ झुटो हुन्छ, झुटो हो, किन यहाँ भित्र केही पनि छैन। बत्तिसमा पनि एकजना व्यक्तिले लिन्छ भित्र चाहिँ ख्रिस्ट छैन भने त्यो बत्तिसमा झुटो भयो, यो बत्तिसमै होइन, अनि त्यो वास्तविकता छैन, त्यो मोमोको फोटो मात्र हो, कहाँबाट अगाउँछ। अनि त्यस्तै यहुदीहरूले पनि भित्र हृदयदेखि परमेश्वरको वाचालाई विश्वास गरेर यो खतना गर्नुपर्छ। अब्राहमले विश्वास गरेर यो सब गरे, तर कैयौँ यहुदीहरूले पछि खतना गर्थे तर भित्र विश्वास छैन। अनि प्रभुले भन्नुभयो यो बाहिरी खतना चाहिँ खतना नै होइन, हृदयको खतना चाहिँ साँचो खतना हो भनेर भन्नुभयो। अब उत्पत्ति सत्रको एक पदमा हामीले फेरि पढ्छौँ, अनि जब अब्राहम 99 वर्षका भए तब परमप्रभु अब्राहमका देखा पर्नुभयो र उनलाई भन्नुभयो सर्वशक्तिमान परमेश्वर म नै हुँ, मेरो उपस्थितिमा हिँड र सिद्ध हो, मेरो सामु हिँड र सिद्ध हो, मेरो सामु म को हुँ, म एल सदाई हुँ, म सर्वशक्तिमान परमेश्वर हुँ। हिब्रूमा एल सद्दाय परमेश्वर। अब्राहम 99 वर्ष पुगेको छ जब उसको खतना भयो, सारा चाहिँ 89 वर्ष पुगेकी छिन्, दुवै ज्यादै वृद्ध भइसके। साराको शरीरको बनोट र अब कति चिजहरू काम गर्न छोडिसक्यो, उसको मासिक धर्म बन्द भइसक्यो। अनि तर परमेश्वरले अब्राहमलाई भन्नु हुन्छ तिमी दुईजना हौ, तिमी दुईजना नै हो, को चाहिँ एउटा बच्चा हुनेछ सोच्नुहोस् न एकचोटि, यसो सोच्नुहोस् न, तपाईँको एउटा छिमेकी छ अरे, उसको उमेर 82 वर्षको है लालबहादुरजी, अनि उहाँको श्रीमती छ 80 वर्ष पुगेको लाली बहादुर निजी, अनि एक दिन यस्तो खबर आउँछ लालबहादुर लालबहादुरनीले बच्चा जन्माइन्छ, अनि हेर्नुहोस् त लालबहादुरनीले त बच्चालाई दुध खुवाइरहेको छ 80 वर्षको उमेरमा, आमा भएको छ, अनि तपाईँको पहिलो प्रतिक्रिया के हुनेछ, के मसँग ठट्टा गरेको तिमीले भनेर तपाईँ हाँस्नुहुनेछ, विश्वासै गर्नुहुने छैन। अब यस्तै भयो अब्राहम र साराको जीवनमा, हाँसो आयो, इसहाक आउने भयो, अनि जब पहिलोचोटि परमेश्वर अब्राहमका देखा पर्नुभयो, अनि अब्राहमले मात्र त्यो शब्दहरू सुनेको थियो, ऊ त भुइँमा घुट्टो परेर हाँसेको थियो, अनि दोस्रो पटक फेरि परमेश्वर देखा पर्नुहुन्छ, योपालि चाहिँ दुईवटा स्वर्गदूतहरूसँग, अनि साराले सुन्नै गरिकन सुनिरहेछन् है, के कुरा गर्दैछन् है, त्यहाँ लोग्ने मान्छेहरू के कुरा गर्दैछन् है भनेर आइनाहरूभित्र बसिरहन्छन्, त्यस्तै त्यहाँ भइरहेको छ त्यहाँ, अनि सारा चाहिँ हाँस्छिन् भित्र मात्र हो, भित्र मात्र, तर परमेश्वरले देख्नुहुन्छ उसको हृदयमा चाहिँ हाँसेको। प्रश्न यहाँ आइरहेको छ मलाई, किन परमेश्वरले यति लामो पर्खनु भयो, के परमेश्वरले 25 वर्ष अगाडि झन्डै प्रतिज्ञा गर्नुभएको थिएन र अब्राहमलाई जब 75 वर्षको उमेरमा ऊ चाहिँ हरानलाई छोडेर कनानमा आएका थिए, अनि उत्पत्ति 12:6-7 आज बिहान हेरेको थियौँ, तिम्रो सन्तान वंशलाई यो भूमि दिनेछु, अनि अनिकाल आयो, अनि मिश्र देशमा गयो, अनि धन कमायो, अनि फर्केर आयो, अनि त्यहाँ सम्पत्तिको झगडा, यस्तै हुन्छ क्या, बेठिक परमेश्वरको इच्छा बाहिर धन कमाउँदाखेरि चाहिँ समस्या नै हुन्छ, अनि अब्राहमको वंश तै पनि ऊ चाहिँ फर्केर आएको छ, अनि त्यहाँ चाहिँ लोथसँग शान्ति मिलाप कायम गर्न चाहिँ त्यहाँ छुट्टिन्छ, र तब चाहिँ अब्राहमलाई फेरि प्रतिज्ञा आउँछ, तिम्रो वंशलाई यो सिमानाको भूमि दिँदैछु, अनि फेरि पछि 15 अध्यायमा परमेश्वरले केही वर्षपछि फेरि प्रतिज्ञालाई दोहोऱ्याउनुहुन्छ, तर त्यो बेलामा परमेश्वरको प्रतिज्ञा सुन्न अगाडि चाहिँ अब्राहमलाई अलिक शङ्का लाग्न थालेको छ, यहाँ ऊ चाहिँ निसन्तानै छ, उनीहरू वृद्ध हुँदैछन्, अनि कुनै एउटा आफ्नो दास एलिएजर अनि कसैलाई चाहिँ आफ्नो धर्मपुत्र बनाउनु पर्ने हो कि भन्ने चाहिँ विचार आउँछ, यो चाहिँ 15 अध्यायको 2-3 पदमा छ, तब अब्राहमले भने प्रभु यहोवा तपाईँले मलाई के दिनुहुन्छ, किनभने म त निसन्तान छु र मेरो घरको अधिकारी यो दमस्कसको एलिएजर हुनेछ, अनि अब्राहमले भने हेर्नुहोस् तपाईँले मलाई कुनै सन्तान दिनु भएन, अनि हेर्नुहोस् जो मेरो घरमा जन्मेको छ उही नै मेरो हकवाला हुनेछ। यदि त्यसो हो भने त, यदि अब्राहमको विचार जस्तो हुने थियो भन्दा परमेश्वर यो महान प्रतिज्ञाहरू जो अब्राहमलाई दिनुभएको छ त्यो चाहिँ एउटा धर्मपुत्र जो उसको कोखबाट जन्मेको पनि होइन उसमा पुर्याउने पर्ने हुन्छ, त्यो भूमि उसलाई सुरक्षा, उसलाई ठुलो जाति अनि मुक्तिदाता उसैबाट आउनुपर्ने हुन्छ, सारा संसार त्यही धर्मपुत्रबाट नै चाहिँ आशिष पाउनुपर्ने हुन्छ, तर अब्राहमको वंश त कहाँबाट हुन्छ र, जबकि परमेश्वरले पटक पटक तिम्रो वंश तिम्रो सन्तान भनिरहनु भएको थियो, उत्पत्ति 12:7, 13:16 तिम्रो सन्तान, अनि जब परमेश्वरले तिम्रो सन्तान भन्नुभयो त्यसको मतलब के थियो होला, अर्काको सन्तान होइन तिम्रो सन्तान। हामी पनि कतिपटक यही दोषमा पर्छौँ, हामी चाहिँ परमेश्वरको प्रतिज्ञा र वचनलाई चाहिँ अलिकति तन्काउन थाल्छौँ, यतातिर हो कि उतातिर हो खेल्न थाल्छौँ त्योसँग, त्यसको मानेलाई चाहिँ अलिकति कहाँसम्म बदल्न सकिन्छ, अनि शैतानले चाहिँ कानमा बिस्तारै भन्छ के परमेश्वरले साँच्चै भन्नुभएको थियो तिम्रो सन्तान। केही उदाहरणहरू लिऊ, बाइबल पढ्दैछौँ अनि एक ठाउँमा हामी पढ्छौँ, जसले आफ्नो छडी चलाउँदैन त्यसले आफ्नो छोरालाई घृणा गरिरहेको छ, तर जसले छोरालाई प्रेम गर्छ उसले त्यसलाई समयमै ताडना दिन्छ। तपाईँले पढ्नुहुन्छ, तपाईँले आफ्नो छोरालाई त्यत्तिकै अनुशासनरहित हिँड्न दिइरहनु भएको छ, के गर्न दिइरहनु भएको छ, तपाईँले उसलाई छडी लाउनुहुन्न, तर तपाईँ भन्नुहुन्छ म प्रेम गर्छु, मेरो छोरालाई अति माया गर्छु, म के ल्याइदिन्छु उसलाई। तपाईँले यो वचन विश्वास गर्नुभएन। यहाँ भनेछ तपाईँले आफ्नो छोरालाई घृणा गरिरहनु भएको छ, तर हामीले परमेश्वरको वचनलाई चाहिँ खासै होइन भन्दैछ, बुझिहाल्नुहुन्छ। अब्राहमलाई मात्र नदोष्याउँ, हामीले पनि परमेश्वरको वचनलाई चाहिँ टेढा मेढा पार्न खोज्छौँ व्यवहारिक रूपमा। अथवा अर्को ठाउँमा पढ्छौँ हामी चाहिँ त्यो अहिलेको पछि हितोपदेश 13:25 थियो होइन। अब अर्को ठाउँमा हामी पढ्छौँ लुका 6:28 पढ्छौँ, त्यहाँ भनेको छ, तपाईँहरू पल्टाउन सक्नुहुन्छ वास्तवमा है, पल्टाउनुहोस्, म चाहिँ पढ्दै जान्छु। देव र तिमीहरूलाई दिइनेछ पुरा पुरा नाप, खाँदी खाँदी र हल्लाई हल्लाई र पोखिने गरी मानिसहरूले तिमीहरूका काखमा हालिदिनेछ, किनकि जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ। लुका 6:38 प्रभु येशूले भन्नुभयो, तिमीले जसरी दिन्छौ तिमीले त्यसरी नै पाउनेछौ। अब यो पद पढ्यौँ, विश्वास गर्छौ त हामी, जुन नापले दिन्छौ त्यही नापले तिमीले पाउनेछौ। तर मान्छेको शारीरिक सोचाइ यस्तो हुन्छ, मैले यति दिएँ भने त मेरो त यति कम हुन्छ, अनि त्यसैले म यति दिँदिनँ, यति दिए पुगेन नि, प्रभुलाई दिनुपर्ने त यति हो मैले, तर त्यो नाप होइन, यो कम नाप चल्छ। अब यो वचन विश्वास गरिरहेको छैन हाम्रो, यदि हामीले चाहिँ त्यस्तो गर्छौँ भने। अनि फेरि अर्को पद सबैलाई कन्ठ छ, मत्ती 6:33 हुनुपर्ने हो, सँगै भन्नुहुन्छ, तर पहिले परमेश्वर, खै भनौँ सँगै, तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्। मत्ती 6:33 यहाँ भनेको छ, यी सबै थोकहरू भनेको चाहिँ के खाउँला, के पिउला, के लाउँला, यी सबै थोकहरू तिमीहरूलाई के गरिनेछन्, थपिनेछ। के गर्यो भने, यदि हामीले चाहिँ आत्मिक कुराहरूलाई पहिलो स्थान दियौँ भने, परमेश्वरको इच्छा, परमेश्वरको राज्य, परमेश्वरको अधिकार, परमेश्वरलाई प्रभु, परमेश्वरको धार्मिकता, उहाँको जे ठिक छ भन्नुभएको छ त्यो बाटो रोज्नु, खोजी गर्नु, त्यो गर्यो भने चाहिँ उहाँले चाहिँ थपिदिनुहुन्छ। तर फेरि यो वचन हेर्छौँ हामीले चाहिँ, ठ्याक्कै यस्तो त अलि होइन, कहाँ यसरी थपिनेछ हाम्रो भनेर हामीले चाहिँ आत्मिक कुरालाई दोस्रो, शारीरिक कुरालाई पहिलो राख्छौँ। अनि त्यसरी पो हाम्रो हृदयमा चाहिँ यस्तो प्रकारको छलिका हुन्छ। अब परमेश्वरले चाहिँ अब्राहमको यो गलत विचारलाई अब सच्याउनुहुन्छ। कति दयालु हुनुहुन्छ प्रभु, कति धैर्य साथ उसलाई सच्याउनुहुन्छ, गाली गर्नुहुन्न यस्तो त्यस्तो। अनि हामी पनि एक अर्कासँग चाहिँ हामी धैर्य गर्नुपर्छ, जब कुनै भाइ अथवा बहिनीलाई चाहिँ शङ्काहरू लागिरहेको छ, धैर्य गर। अनि परमेश्वरले अब्राहमलाई चाहिँ के गर्नुहुन्छ भने, तिम्रै सन्तान, तिम्रै कोखबाट हो अब्राहम, एलियजर होइन, तिम्रै कोखबाट। यो चाहिँ उत्पत्ति 15:4-5 भन्नुहुन्छ। अनि हेर, परमप्रभुको यसो भन्ने वचन उनी कहाँ आयो, त्यो तिम्रो हकवाला हुने छैन, तर जो तिम्रो शरीरबाट, हाम्रो अनुवादमा एउटा शब्द छुटेको छ, त्यो आफ्नै शरीरबाट, केही भ्रम छ? त्यो तिम्रो हकवाला हुनेछ? छैन। तर जो तिम्रो आफ्नै शरीरबाट निस्केर आउनेछ त्यही नै तिम्रो हकवाला हुनेछ। अनि उहाँले उनलाई बाहिर ल्याएर भन्नुभयो, अब आकाशतिर हेर र तिमीले ती ताराहरू गन्न सक्छौ भने तिनलाई गन्ती गर। अनि उहाँले उनलाई भन्नुभयो, तिम्रो वंश यस्तै हुनेछ। जब अब्राहमले यो सुन्यो, जब अब्राहमले आकाशमा हेर्यो र अनगिन्ती ताराहरू देख्यो र परमेश्वरले उहिले 75 वर्ष हुँदाखेरि भन्नुभएको कुरा यहाँ फेरि अब अझ अरू शब्दहरूमा भनेको जब उसले सुन्यो, तब अब्राहमले चाहिँ विश्वास गरे। परमेश्वरलाई थाहा छ को चाहिँ अटेरी हो, को चाहिँ कमजोर हो। फरक छ, कमजोरीले गल्ती हुनु एउटा कुरा हो, हठी भएर गल्ती हुनु अर्को हो, फरक हो। त्यसैले हठीपनालाई कमजोरी नभनौँ हामी, अनि कमजोरीलाई चाहिँ हठीपना पनि नभनौँ हामी। यहाँ चाहिँ अब्राहम कमजोर थियो तर ऊ हठी थिएन भन्ने बित्तिकै उसको हृदयमा विश्वास फेरि जागेर आउँछ। यो एलिएजर होइन, मेरै गोखबाट हो। अनि अँ मलाई थाहा छैन कसरी, तर आकाशको ताराहरू जस्तै हुनेछन्। अनि त्यसपछिको पद चाहिँ सारा पुरानो नियमभरि सबैभन्दा महत्त्वपूर्ण पदहरूमध्ये पद हो। तिन तिन पटक यो पदलाई चाहिँ नयाँ नियममा उल्लेख भएको छ, रोमी 4:3, गलाती 3:6 र याकुब 2:23। अनि त्यो महत्त्वपूर्ण पद चाहिँ हो उत्पत्ति 15:6। अनि यो पदलाई हामी विचार गर्नेछौँ। अनि उनले परम प्रभुमाथि विश्वास गरे, अनि उहाँले यो कुरा उनका निम्ति धार्मिकता ठहर्याउनु भयो। यो पदमा भएको त्यो शब्द विश्वासलाई हेर्नुहोस्, पुरानो नियममा पहिलो पटक, बाइबलमा नै यो शब्द पहिलो पटक यहाँ उल्लेख हुँदैछ। यो अध्याय एकदम महत्त्वपूर्ण देखिन्छ है, किनभने यही अध्यायमा सबभन्दा पहिला वचन भन्ने शब्द प्रयोग भएको छ, अनि सबैभन्दा पहिला विश्वास भन्ने शब्द प्रयोग भएको छ। अनि हामीलाई थाहा छ रोमी 10:17 विश्वास सुनाइबाट आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनबाट। फेरि पढौँ, अनि उनले परम प्रभुमाथि अर्थात् यहोवामाथि विश्वास गरे, अनि उहाँले यो कुरा भनेको उसको विश्वास उनका निम्ति भनेको अब्राहमका निम्ति धार्मिकता ठहराउनु भयो। अनि यो शब्द पनि यो रूपमा चाहिँ हिब्रूको यो रूपमा चाहिँ पहिलो पटक देखा परिरहेको छ। वास्तवमा धर्मी भन्ने शब्द चाहिँ योभन्दा अगाडि छ उहाँको सवालमा, तर धार्मिकता भन्ने शब्द चाहिँ पहिलो पटक यहाँ देख्छौँ। विश्वास वचन, विश्वास धार्मिकता। अनि यहाँ भनेको कुरा के हो? अब्राहमको विश्वास उसको निम्ति धार्मिकता गनियो भनेको के हो? धार्मिकता गनिएको मतलब चाहिँ यो चाहिँ ऊ अब दोषी हुनबाट चाहिँ स्वतन्त्र छ भनेको। यसको ठिक उल्टो कुरा, दोषी हुनु एउटा हो, धार्मिक भन्नु अर्को कुरा। अर्थात् यसले चाहिँ मुक्तिको कुरा गर्दैछ। मुक्ति, परमेश्वरले यहाँ चाहिँ मुक्तिको शिक्षा सिकाउँदै हुनुहुन्छ। कसरी एउटा पापीले मुक्ति पाउँछ? अब अब्राहमले यहीँ मात्र मुक्ति पाएको भन्न खोजे होइन, कोही कोहीले त्यस्तो सिकाउँछन्, त्यो होइन, ऊ पहिलादेखि नै विश्वास गरेर। तर यहाँ चाहिँ पवित्र आत्माले के चाहनुभयो भने पहिलो पटक वचन भन्ने शब्द, पहिलो पटक विश्वास भन्ने शब्द, पहिलो पटक धार्मिकता भन्ने शब्दबाट यो विश्वासको मुक्तिको शिक्षा उहाँले चाहिँ यहाँ सिकाउँदै हुनुहुन्छ पुरानो नियममा। अनि तिन तिन पटक नयाँ नियममा चाहिँ उल्लेख हुनु त्यो असम्भवको कुरा होइन। त्यसैले कसरी एउटा पापीले मुक्ति पाउँछ जो मान्छेसँग आफ्नो धार्मिकता छैन? सोच्नुहोस् त भाइहरू, बाबुहरू, दिदीबहिनीहरु, तपाईको आफ्नै धार्मिकता कति छ? हिसाब के छ? कतिको धार्मिक काम गर्नुभएको छ? अर्थात् भनेको मतलब परमेश्वरले हेर्दा पुरै तपाईँको हृदय हेर्दा जन्मेदेखि आजसम्म ठिक 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 परमेश्वरले जे भनेको छ सबै ठिक कति छ भन्नुहोस् त मलाई। कसरी एउटा मान्छे जोसँग धार्मिकता छैन परमेश्वरको सामु ऊ धर्मी गनिन सक्छ? जवाफ यहाँ छ, विश्वासद्वारा गर्छ। होइन त 15:6 परम प्रभुमाथि उनले विश्वास गरे अनि यो विश्वास उनको निम्ति धार्मिकता गनियो। अब्राहमभन्दा धेरै वर्ष अगाडि नुह पनि धर्मी भनेर चाहिँ भनिएको थियो। त्यहाँ एकचोटि हेरौँ हामी उत्पत्ति 6:8। उत्पत्ति 6:8-9 परमेश्वरले अब जल प्रलय पठाएर आदमको सबै सन्तानलाई नष्ट गर्न लागिरहनु भएको छ। तर यहाँ पढ्छौँ उत्पत्ति 6:8, तर नुहले परमप्रभुको दृष्टिमा के पाए? अनुग्रह पाए। अब नौ पढ, नुहको वंशावली यो हो। नुह धर्मी र आफ्नो पुस्ताका मानिसहरूको बिचमा सिद्ध थिए। नुह परमेश्वरको साथ साथ हिँड्छे। यहाँ चाहिँ नुहको सवालमा चाहिँ उनी धर्मी थिए भनेको यहाँ जहाँ छ नि कसरी? किनभने नुह पनि पापी त हो, आदमको सन्तान उही होइन, दागभरि लगाएर मातेर नाङ्गो भएर सुतिरहेको पापी त हो। तर नुहको सवालमा परमेश्वरले के सिकाउँदै हुनुहुन्छ भने अनुग्रहद्वारा हो नुह, अनुग्रहद्वारा। यसमा चाहिँ परमेश्वरले परमेश्वरको आफ्नै पक्षलाई जोड दिनुहुन्छ, मेरो अनुग्रहले नुह धर्मी भरिएको हो। अब अब्राहमको सवालमा चाहिँ परमेश्वरले मान्छेको पक्षलाई जोड दिनुहुन्छ, विश्वासद्वारा हो भन्नुहुन्छ। अब तपाईँले धेरैलाई चाहिँ नयाँ नियमको एउटा खण्ड यहाँ क्लिक किटिक भइसक्यो यहाँ है, हुनुपर्ने हो। कुन चाहिँ खण्ड हो तपाईँको यहाँभित्र चाहिँ आइसक्नुपर्ने हो? है एबिसी 2:8-9 यो ठ्याक्कै यो दुइटा शब्द छ अनि मुक्ति भन्ने कुरा छ। त्यहाँ चाहिँ हामी जहाँ एबिसी 2:8-9 नुह र अब्राहमलाई एक ठाउँमा ल्याउँछ। एबिसी 2:8-9 प्रियहरू हो, जब हामी परमेश्वरको वचन अनुसार सोच्न थाल्छौँ, सोच्न थाल्छौँ, अझ सोच्छौँ, वचनमै हामी जिउन थाल्छौँ र वचन हामीमा जिउन थाल्छ, तब के हुन्छ थाहा छ? एउटा प्रतिफल छ, एउटा के हुन्छ भने तपाईँ र मेरो हाम्रो एउटै मन हुन्छ, एउटै लाइनमा सोचिरहेको हुन्छ है। अनि परमेश्वरको आत्माको एकता भनेको वास्तवमा यो हो। एफसी 2:8-9 पदमा पढ्छौँ, किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफै बाटोको होइन, यो परमेश्वरको दान हो। कामहरू बाटो होइन, नत्र त कसैले घमण्ड गर्नेछ। विचार गर्नुहोस् यो खण्डलाई, यहाँबाट बुझ्छौँ के पुरानो नियममा र नयाँ नियममा मुक्ति पाउने तरिका एउटै हो, परमेश्वरको अनुग्रहद्वारा मान्छेहरूको विश्वासद्वारा मुक्ति पाइन्छ। पहिला सुरु अनुग्रहद्वारा नुहलाई धार्मिकता परमेश्वरले चाहिँ उसको निम्ति गनिदिनु भयो, अर्थात् उसँग नभएको, उसले नकमाएको, उसले आर्जन नगरेको, ऊ अयोग्यलाई चाहिँ उसले नकमाएको धार्मिकता चाहिँ उसलाई लिएर नुआ धर्मी मानिस थियो भन्नुहुन्छ। यो चाहिँ तिमी आफै बाटोको होइन, यो तिम्रो कामद्वारा होइन, यो परमेश्वरको दान हो भनेर एफसी 2:8 मानव नुआलाई भनिरहेको छ। परमेश्वरको दान भन्नाले अनुग्रहद्वारा दिइएको, दिएको भनेपछि दान अथवा उपहार, सित्तैमा गिफ्ट। यो धर्मी गनिने कुरा चाहिँ नुआको सवालमा चाहिँ अनुग्रहद्वारा थियो। तर कुरा आउँछ, अनुग्रहले त दिँदो रहेछ, लिने चाहिँ कसरी हो? लिने पनि हुनु पऱ्यो नि है, दिने त उहाँ हो, लिने कसले हो? त्यहाँ भनेछ विश्वासद्वारा हो लिने चाहिँ, विश्वासद्वारा प्रियहरू। किनभने यो धार्मिकता चाहिँ कसैको निम्ति तिमी धर्मी भनेर गनिन, परमेश्वरको सामु अब तिम्रो कुनै पनि म दोष देख्दिनँ, पुरै धार्मिकता मात्र देख्छु, त्यस्तो भन्न सक्नको लागि चाहिँ त्यो व्यक्तिले के गर्नुपर्छ भने परमेश्वरको प्रतिज्ञाहरूलाई विश्वास गर्नुपर्छ। अब्राहमले विश्वास गरे कि परमेश्वरले वंश दिनुहुनेछ। अनि याद गर्नुहोस्, यो वंश भन्दा साथ उत्पत्तिको 3:15 जोडिन पुग्छ, मसीहको प्रतिज्ञा हो यो। अनि अब्राहमको पक्षबाट उसले जे गर्यो त्यो विश्वास थियो, जे मानिलियो त्यो विश्वास थियो। किन? किनभने उसले देख्न सक्दैन थियो, अनि यो विश्वास थियो किन? किन उसले गरेर केही भएको छैन अहिलेसम्म, हुनेवाला पनि थिएन। अनि परमेश्वरले प्रतिज्ञा गर्नुभयो, अनि अब्राहमले गर्न सक्ने एउटै मात्र कुरा थियो, त्यो हो विश्वास। अनि अब्राहमले विश्वास गर्यो, अनि त्यो विश्वास उसको निम्ति धार्मिकता गरियो। बुझ्नुहुन्छ? हेर्नुहोस् है, अब यहाँ मेरो चस्माको बट्टा छ, बट्टाहरू मनपर्छ मलाई। अब कहाँबाट सुरु गरौँ है? यो चाहिँ यो चाहिँ छोडिदिउँ। यहाँ मेरो धार्मिकता हेर्नुहोस् त, रित्तो छ, केही पनि छैन मसँग, केही छैन, जिरो। अझ राम्रोसँग हेऱ्यो भने त माइनस देखिन्छ, त्यहाँ पापै पाप देखिन्छ, कालो दाग देखिन्छ, नरक जानुपर्ने पापी दोषी दण्डको योग्य देखिन्छ। के तपाईँले आफूलाई त्यसरी देख्नु भएको छ? पहिलो कदम थियो। अनि त्यसपछि सुसमाचारले मलाई कलवरी क्रुसमा देखाउँछ, ख्रिस्ट प्रदेशको पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा बौरेर उठ्नुभयो, जीवित हुनुहुन्छ, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् र उसले अनन्त जीवन पाओस्। परमेश्वरले प्रदेशलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र जन्माएको पुत्र दिनुभयो। म यो सुन्छु, सुन्दैछु, सुन्दैछु, अनि मैले चाहिँ एक दिन विश्वास गर्छु। मेरो सबै झुटो विश्वासहरूलाई फाल्छु, पहिला दुइटै झुटो र सानो विश्वास एक ठाउँमा राख्न सकिँदैन, सबै झुटो विश्वास फाल्छु, त्यो पश्चाताप, अनि त्यसपछि म उहाँलाई लिन्छु, विश्वास गर्छु। अनि मानस यो मेरो विश्वास भनौँ अहिलेलाई, अनि परमेश्वरले भन्नुहुन्छ, अनि खास विश्वास भनेको केही काम त होइन, खालि उहाँको प्रतिज्ञा हो भनेर चाहिँ मैले हो हो भन्दैछु, म पापी हो, अनि तपाईँ मेरो लागि मर्नुभयो, हो तपाईँ जीवित हुनुभयो, हो विश्वास गर्नु। अनि यो विश्वासलाई प्रभुले हेर्नुहुन्छ, भन्नुहुन्छ यो धार्मिकता हो, म धार्मिकता गर्छु, अब तिम्रो विश्वास तिम्रो निम्ति धार्मिकता गरिनेछ। अहिले पनि थिएन, माइनस थियो, अब चाहिँ धार्मिकता गरिदिनु भएको छ। आज एउटा व्यक्तिले मुक्ति पाउने चाहिँ परमेश्वरको अनुग्रहद्वारा विश्वासद्वारा हो। परमेश्वर आज संसारसित बोलिरहनु भएको छ, उहाँको शक्तिको वचन जसलाई मुक्तिको सुसमाचार भनेको छ FC 1:13, अनि त्यो शक्तिको वचन भएकोले त्यो विश्वास गरिनुपर्छ, अनि त्यो मुक्तिको सुसमाचार भएकोले त्यसले मुक्ति दिन सक्छ। अर्थात् यही हो कि ख्रिस्ट हाम्रा पापहरूको लागि मर्नुभयो पवित्र शास्त्र मुताबिक, अनि उहाँ गाडी भएर पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो। सुसमाचार यही हो, अनि सुसमाचारको प्रतिज्ञा के हो भने जसले विश्वास गर्छ उसको विश्वास उसको निम्ति धार्मिकता गरिनेछ। बुझ्नुहुन्छ? छ तपाईँको? यस्तो छ है, कि यस्तो छ, अनि समय छैन तर रोमी चारको सोह्रदेखि पच्चिस लेखिराख्नुहोस्। त्यहाँ चाहिँ बताएको छ अब्राहमले विश्वासद्वारा धार्मिकता पाएको, अनि त्यहाँ भन्दैछ पावलले उसले धार्मिकता पायो भनेर मात्र लेखेको त होइन, तर हामीले पनि ख्रिस्ट येशूमा विश्वास गरेर धार्मिकता पाउन सक्छौँ भनेर यो उत्पत्ति 15:6 लेखेको भनेर चाहिँ उसले बताउँछ। यो खुसीको खबर हो कि कुनै पनि पापीले, जुनै पनि पापीले, यो कोठामा भएको एक एक पापीले मुक्ति पाउन सक्छ। काम बिना सित्तैमा परमेश्वरको अनुग्रहद्वारा, किनभने यो चाहिँ ख्रिस्टको बलिदानद्वारा हो र उहाँको बौरी उठाइद्वारा हो। के तपाईँले सुसमाचारलाई विश्वास गर्नु भएको छ? एउटै मात्र सुसमाचार छ है, बचाउन सक्ने सुसमाचार एउटै मात्र छ। के तपाईँले विश्वास गर्नुभएको छ? सुसमाचार विश्वास गर्नु के हो? सुसमाचार अब यसरी गर, फेरि बट्टाबाट जा, मानौ यो चाहिँ अब सुसमाचार, अनि सुसमाचार के हो? पहिलो कुरा 15:3 पवित्र शास्त्र मुताबिक ख्रिस्ट हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो र पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बौराइनु भयो है। यो निलो बट्टा सुसमाचार हामीले सुन्दैछ, अनि विश्वास गर्नु भनेको के हो भने सुसमाचारभित्र भएको कुरालाई लिनु भयो। सुसमाचारभित्र के छ? सुसमाचारभित्र ख्रिस्ट छ। यो दिमागी ज्ञानले जवाफ दिने कुरा होइन, एउटा व्यक्तिलाई लिनु हो। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई के गर्नुभयो? दिनुभयो। विश्वास गर्नु भनेको लिनु हो। उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। के उहाँलाई लिनुभएको छ? अनि अर्को ईश्वर हुनुहुँदैन, पश्चाताप गर्नैपर्छ, अनि उहाँलाई तब मात्र लिन सकिन्छ। तपाईँको हातमा चाहिँ संसारको पनि केही थोक छ, कुनै अर्को चिज, कुनै अर्को कुरा, कुनै अर्को योजना, कुनै अर्को प्रेम, कुनै कुरा छ ठुलो है, सायद कसैलाई पनि थाहा छैन होला यहाँभित्र छ है, अनि त्यसलाई चाहिँ तपाईँले नमिल्काइकन तपाईँले स्वर्गको राजालाई यहाँ ठाउँ दिन सक्नुहुन्न। तपाईँले थाल्नै पर्छ पश्चाताप, अनि लिनै पर्छ विश्वास, मुक्ति भनेको यो। अनि जब तपाईँले ख्रिस्टलाई लिनुहुन्छ तपाईँसँग अब के छ होला? धार्मिकता, बुझ्नुभयो? त्यसैले विश्वास धार्मिकता गरिनेछ भनेर त त्यो रहेछ। ख्रिस्ट नै अब त्यो विश्वासीको धार्मिकता हुन्छ। ख्रिस्टको धार्मिकता नुहले पायो, अब्राहमले पाए, मैले पाएँ 2040 सालमा, तपाईँले पाउनु भएको छ कि छैन? केले रोकिरहेको छ तपाईँलाई? केमा अड्किरहनु छ? नअड्किनुहोस्। अब हाम्रो प्रश्नमा फर्क्यौँ भने त घडीमा फर्किनु पर्यो थियो म अनि समय त भयो जस्तो मेरो है। त्यसैले किन परमेश्वरले यो प्रतिज्ञा पुरा गर्न यति टाइम लगाउनु भयो भन्ने कुरा चाहिँ प्रभुको इच्छामा पछि अध्ययन गर्नेछ। हुन्छ, आउनुहोस्।